الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ويسألونك ماذا ينفقون قل العفو كذلك يبين الله كذلك يبين الله لكم الآيات لعلكم تتفكرون. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ويسألونك ماذا ينفقون قل العفو، اور وہ آپ سے پوچھتے ہیں کہ کیا خرچ کریں، کہہ دیجئے جو بچے اپنے خرچ سے وہ خرچ کیجئے، جو بچ جائے وہ خرچ کیجئے. اس مبارک آیت کے اندر نبی علیہ الصلوۃ والسلام سے پوچھے گئے 13 سوال، جو صحابہ کرام نے 13 سوالات کیے تھے، ان سوالات میں سے یہ ایک سوال ہے. جیسے پیچھے آیا وَيَسْأَلُونَكَ عَنِ الْخَمْرِ وَالْمَيْسَرِ، کہ آپ سے پوچھا گیا شراب کے بارے میں اور جوئے کے بارے میں. اس سے پہلے بھی يَسْأَلُونَكَ کہہ کر کچھ سوالات کیے گئے، تو وَيَسْأَلُونَكَ یہ 13 سوالات ہیں جو صحابہ کرام نے نبی علیہ الصلوۃ والسلام سے پوچھے، اور اللہ تعالیٰ نے بذات خود ان کے جوابات عنایت فرمائے. اور سورہ بقرہ میں ان 13 میں سے 7 سوالات جو ہیں وہ موجود ہیں. تو یہاں جو یہ پوچھا وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، اور وہ آپ سے پوچھتے ہیں کہ وہ کیا خرچ کریں، اور اللہ تعالیٰ فرماتے ہیں کہ آپ ان سے کہہ دیجئے کہ جو آسانی سے بچ جائے اس کو خرچ کر دیجئے. تو یہاں سب سے پہلے تو سوال یہ پیدا ہوتا ہے کہ ابھی 3 آیتیں پہلے یہی سوال تو کیا تھا وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، تو اس وقت تو جواب اللہ تعالیٰ نے یہ فرمایا کہ جو کچھ خرچ کرو وہ والدین پہ خرچ کرو، پھر قریبی رشتہ داروں پہ، پھر یتیموں پہ، پھر مسکینوں پہ، اور جو مسافر ہیں ان پہ خرچ کرو. اور پھر یہاں پہ سوال اگزیکٹلی وہی وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، اور وہ آپ سے پوچھتے ہیں کیا خرچ کرو، تو اس کا جواب جو ہے وہ مختلف. اللہ تعالیٰ نے فرمایا کہ جو تمہارے پاس بچ جائے وہ خرچ کر دیا کرو. تو یہ دونوں ایک جیسے سوالات تھے اور ان کے 2 مختلف جوابات، اور ابھی یہ سوال 3 آیتوں پہلے گزرا ہے اور پھر یہ سوال آ گیا، تو اس کے پیچھے کیا حکمت ہے؟ اور مفسرین نے اس کی حکمت بیان کی. اور سب سے پہلی بات یہ ہے کہ جو پہلی مرتبہ پوچھا گیا وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، وہ پہلی مرتبہ پوچھنے والوں کا شان نزول یہ تھا کہ ایک صحابی تھے جن کا نام تھا عمر بن جموح، انہوں نے نبی علیہ الصلوۃ والسلام سے پوچھا کہ میں کیا خرچ کروں اور کہاں خرچ کروں. تو ان کا اصل سوال تھا کہ میں کہاں خرچ کروں، تو اس کا جواب اللہ تعالیٰ نے عنایت فرمایا، اور عنایت فرمانے کے بعد فرمایا کہ جی خرچ جو تم نے کرنا ہے وہ تم نے خرچ کہاں کرنا ہے، والدین پہ خرچ کرنا ہے، اپنے قریبی رشتہ داروں پہ خرچ کرنا ہے. قل ما انفقتم من خیر، جو بھی تمہارا مال ہے تم خرچ کرو، فللوالدین، وہ والدین کے لیے، والاقربین، والیتامی والمسکین. تو پہلا جو پچھلی مرتبہ جو وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، اور وہ تم سے پوچھتے ہیں کہاں خرچ کریں، تو وہ اس لیے تھا کہ پوچھنے والے نے سوال پوچھا تھا کہ کہ کہاں خرچ کریں، کس کے لیے خرچ کریں. اور یہ جو تھا سوال وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، وہ تھا کہ کیا خرچ کریں، کون سا مال خرچ کریں، کتنا خرچ کریں، پورا ہی خرچ کر دیں، جو کچھ ہے سب لٹا دیں، سب دے دیں، یا کچھ بچا کے دیں، یا کتنی پرسنٹیج خرچ کریں. یہ سوال پوچھنے والے حدیث پاک میں آتا ہے کہ ابن ابی حاتم رضی اللہ عنہ تھے. قرآن پاک میں حکم آ گیا کہ جی خرچ کریں، تو صحابہ کرام کو یہ سوال پیدا ہوا کہ جی اللہ تعالیٰ نے حکم فرمایا ہے خرچ کرنے کا، نیکی اس وقت تک حاصل نہیں ہوگی جب تک خرچ نہیں کریں گے. قرآن پاک کی آیت ہے لن تنالوا البر حتی تنفقوا مما تحبون، اس وقت تک نیکی حاصل نہیں ہوگی جب تک کہ تم وہ چیز نہ خرچ کر دو جو تمہیں محبوب ہے، یعنی تمہارا مال. تو یہ آیت اتر گئی، صحابہ کرام نے کہا جی اب تو خرچ کرنا پڑے گا. تو انہوں نے نبی علیہ الصلوۃ والسلام سے پوچھا کہ اب یہ آیت اتر گئی ہے تو نیکی تو اس وقت تک حاصل ہی نہیں ہو سکتی جب تک کہ خرچ نہیں کریں گے، تو اب بتائیے کتنا خرچ کرنا ہے. تو اللہ تعالیٰ نے اس کا جواب دیا قل العف، بس جو بچ جائے اپنے خرچوں میں سے اس کو خرچ کر دو. ایک اور ترجمہ حضرت تھانوی رحمۃ اللہ علیہ نے جو فرمایا ہے وہ یہ ہے کہ آپ فرما دیجئے کہ جتنا آسان ہو اتنا خرچ کر دو، تو اس میں کوئی حد مقرر نہیں کی. اور یہ جو خرچ ہے ظاہر ہے کہ یہ زکوٰۃ نہیں ہے، زکوٰۃ تو فرض ہے، یہ صدقہ ہے. زکوٰۃ فرض ہے اور زکوٰۃ سب کو پتا ہے کہ 40واں حصہ یعنی 2.5% جو ہے جس مال کے اوپر سال گزر جاتا ہے اس مال میں سے 2.5% جو ہے وہ زکوٰۃ ہے. یہ جو سوال کیا گیا ہے یہ صدقے کے بارے میں ہے. تو اللہ تعالیٰ نے فرمایا کہ جی یہ صدقہ جو ہے یہ جتنا آسانی سے ہو جائے، جو اپنے خرچ سے بچ جائے وہ خرچ کرو. پھر آگے فرمایا کذالک یبین اللہ لکم الآیات لعلکم تتفکرون، اسی طرح اللہ تعالیٰ بیان کرتے ہیں تمہارے لیے آیات اپنے حکم، لعلکم تتفکرون، تاکہ تم فکر کرو. خرچ کرنے کے بارے میں چار اصول جو جان لے گا اس کا خرچ کرنا اس کو فائدہ دے گا. خرچ کرنے کے بارے میں چار اصول جو جان لے گا اس کا خرچ کرنا اس کو فائدہ دے گا، یعنی وہ صحیح طرح سے خرچ کرے گا. تو خرچ کرنے کے بارے میں چار چیزیں کا معلوم ہونا بہت ضروری ہے تو انسان کے لیے خرچ کرنا بھی آسان اور وہ صحیح طرح سے خرچ کرتا ہے اور صحیح جگہ پہ خرچ کرتا ہے. سب سے پہلی بات خرچ کرنے سے متعلق یہ پتہ ہونا چاہیے کہ خرچ کرنا جو ہے وہ اللہ کی رحمت کو کھینچتا ہے. انسان جتنا برا سے برا ہو جتنا نیک سے نیک ہو خرچ کرے گا اللہ کی رحمت متوجہ ہوگی. حدیث پاک میں آتا ہے کہ صدقہ کرنا اللہ کی رحمت کو کھینچتا ہے اور بری موت سے محفوظ فرماتا ہے. تو اس لیے پہلی چیز یہ ہے کہ صدقہ کرنا ہے بڑی زبردست چیز، اللہ کی رحمت کو کھینچنے والی چیز ہے، انسان جو ہے وہ اللہ کے قریب ہو جاتا ہے. اور پھر فرمایا بری موت سے یہ روکتا ہے کہ انسان جو ہے وہ دنیا میں غلطیاں کرتا ہے، گناہ کرتا ہے، لوگوں کی حق تلفی کرتا ہے، اللہ تعالیٰ کی ناراضگی کو مول لیتا ہے، اور یہ صدقہ جو کر دیتا ہے، کسی غریب بھائی کی مدد کرتا ہے یا قریبی رشتہ دار غریب جو ہوتا ہے اس کی مدد کر دیتا ہے، اپنا حصہ چھوڑ کے اس کو دے دیتا ہے، اللہ تعالیٰ فرماتے ہیں ایسے بندے کو بری موت سے میں بچا لیتا ہوں. تو سب سے پہلی بات صدقے کے بارے میں جو جاننی چاہیے وہ یہ ہے کہ صدقہ جو ہے وہ اللہ کی رحمت کو کھینچتا ہے. اور دوسری بات جاننا یہ ضروری ہے کہ وہی صدقہ کرنا فائدہ دے گا جو خالصتاً اللہ کے لیے صدقہ کیا ہوگا. تو جو اخلاص کے ساتھ صدقہ کیا ہوگا، جو صرف اللہ کی نیت سے کیا ہوگا، اس کے اندر کوئی غرض نہیں ہوگا. کئی مرتبہ انسان صدقہ کرتا ہے، اس کی غرض یہ ہوتی ہے کہ میں یہ صدقہ کر تو رہا ہوں، لوگ دیکھیں اور میری تعریف کریں کہ جی یہ تو خرچ کرتا ہے، ذرا اخبار میں آنا چاہیے، ذرا لوگوں کے سامنے میں دوں تاکہ لوگ تالیاں بجائیں، میرے بارے میں کہیں واہ کیا بات ہے اس کی۔ تو ایسی اگر نیت ہے تو یہ صدقہ فائدہ نہیں دے گا۔ کئی مرتبہ انسان کی نیت یہ ہوتی ہے کہ میں صدقہ تو کر رہا ہوں، اس صدقے کے بدلے میں اب یہ جو ہے میرا احسان مند رہے، میرے سامنے ذرا جھک کے رہے، میرے کام جب بھی میں کہوں وہ کر کے دے، میرے ساتھ کوئی ایکسٹرا کچھ کرے، تو پھر وہ صدقہ جو ہے وہ پھر اس میں نیت جو ہے وہ خراب ہو جاتی ہے۔ تو صدقہ فائدہ وہی دے گا جو خالصتاً اللہ کے لیے کیا ہوگا۔ حدیث پاک میں آتا ہے کہ قیامت کے دن 7 ایسے لوگ ہوں گے جن کو عرش کے نیچے سایہ ملے گا جب کوئی اور سایہ موجود نہیں ہوگا، اور فرمایا اس میں سب سے اس 7 میں سے ایک بندہ وہ ہوگا جو اس طرح خرچ کرے گا، اس طرح صدقہ کرے گا کہ ایک ہاتھ سے صدقہ کرے گا تو اتنا چھپا کے کرے گا کہ دوسرے ہاتھ کو پتہ نہ چلے، تو بالکل چھپا کے، کوئی اس میں نیت کوئی اور ہوگی ہی نہیں سوائے اس کے کہ وہ اللہ کو راضی کرنا چاہتا تھا۔ تو اس طرح سے جس نے صدقہ کیا، حدیث پاک میں آتا ہے قیامت کے دن اس طرح کے لوگوں کو عرش کا سایہ ملے گا جب سب دھوپ میں ہوں گے۔ تو جو صدقہ اخلاص کے ساتھ کیا جائے گا وہ صدقہ فائدہ مند ہوگا۔ تو صدقے کے بارے میں 4 چیزیں جاننا ضروری ہیں۔ پہلی چیز یہ ہے کہ صدقہ اللہ کی رحمت کو کھینچ لیتا ہے، غلطیوں کو دور کر دیتا ہے، غلطیوں کو مٹا دینے والی چیز ہے یہ صدقہ۔ اور دوسری چیز یہ ہے کہ جتنے اخلاص کے ساتھ کیا جائے گا اتنا یہ قبول ہوگا اللہ کے یہاں۔ اسی لیے نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ میرے صحابہ ایک مد جو ہے وہ 1 کلو سے بھی کم ہوتا تھا، فرمایا اتنا اگر جو ہے صدقہ کر دیں گے نا تو یہ دوسروں کے احد پہاڑ کے برابر سونا صدقہ کرنے سے زیادہ وزن رکھے گا اللہ کے یہاں۔ کیوں؟ کیونکہ اللہ کے نبی کے جو صحابی تھے وہ مخلص تھے، ان کا ایک مد جو صدقہ کرنا زیادہ اخلاص والا تھا کہ ان کے دل میں اللہ کی محبت تھی، وہ اللہ ہی کو راضی کرنے کے لیے صدقہ کرنا چاہنے والے لوگ تھے۔ تو اس لیے نبی علیہ السلام نے فرمایا کہ یہ تھوڑا سا بھی صدقہ کریں گے دوسروں کے سونا صدقہ کرنے، پہاڑ کے برابر سونا صدقہ کرنے سے بھی زیادہ اجر و ثواب کا باعث ہوگا۔ تو پتہ چلا کہ جو صدقہ کرنے والا ہے وہ اخلاص کے ساتھ کرے گا، اس میں کوئی اور نیت کو شامل نہیں کرے گا سوائے اللہ کو راضی کرنے کے، تو پھر جو ہے وہ صدقہ اس کو فائدہ دے گا۔ اور صدقہ کرنے کے بارے میں تیسری چیز جو جاننا بہت ضروری ہے وہ یہ ہے کہ انسان جب تک صدقہ نہیں کرے گا، جب تک اپنے مال میں سے خرچ کرنے کی طبیعت نہیں ہوگی تب تک نیکی اس کے اندر آ ہی نہیں سکتی۔ یہ قرآنی فیصلہ ہے، اللہ تعالیٰ نے قرآن پاک میں ارشاد فرمایا لن تنالوا البر حتى تنفقوا مما تحبون، اس وقت تک نیکی نہیں آ سکتی جب تک کہ تم وہ نہ خرچ کر دو جس سے تم محبت کرتے ہو، یعنی مال کو خرچ نہ کر دو، تو اس وقت تک نیکی آ ہی نہیں سکتی۔ اب امیر ہو یا غریب ہو، امیر کو بھی صدقہ کرنا پڑے گا، غریب کو بھی صدقہ کرنا، امیر اپنی استطاعت کے مطابق صدقہ کرے اور غریب اپنی استطاعت کے مطابق صدقہ کرے، مگر صدقہ سب کو کرنا پڑے گا۔ یہ جو جذبہ جو ہے نا جب ختم ہو جاتا ہے نا صدقہ کرنے کا کہ نہیں جی ہمیں کیا کرنا، ہم تو غریب ہیں، ہمیں تو صدقہ لینا چاہیے، بھائی لوگوں کو ہماری ہیلپ کرنی چاہیے، یہ جذبہ ہو اور جذبہ خرچ کرنے کا نہ ہو تو سمجھ لیں نیکی نہیں آئے گی۔ صحابہ کرام بڑے غریب تھے، کچھ بڑے امیر تھے، تو امیر صحابہ کرام جو ہیں وہ دین پہ خرچ کرتے تھے، تو غریب صحابہ کرام یہ نہیں سمجھتے تھے کہ ہاں جی بھائی ان کا کام ہے خرچ کرنا اور ہمارا کام نہیں ہے خرچ کرنا، بلکہ ان کے دل میں ایک خلش رہتی تھی کہ جی ہمارے پاس کچھ بھی نہیں ہے हम खर्च नहीं कर पाते, हमें भी खर्च करना चाहिए। चुनांचे जिसके पास जो थोड़ा बहुत भी होता वो खर्च कर देता, मगर इसके बावजूद उनका दिल होता नहीं हम और खर्च करें। हत्ता कि कुछ गरीब सहाबी जो थे वो नबी अलैहिस्सलाम की खिदमत में हाजिर हो गए और आके उन्होंने अर्ज़ किया, अल्लाह के नबी, आपके जो अमीर सहाबा हैं वो तो खूब खर्च करते हैं और हम जो हैं हमारे पास कुछ है नहीं खर्च करने को, तो हम अल्लाह के रास्ते में खर्च नहीं कर पाते, तो हमें तो बड़ा गम है कि काश हम भी खर्च कर पाते तो अल्लाह के नबी वो तो हमसे आगे निकल गए, वो तो नेकी में बढ़ गए वो अल्लाह के रास्ते में खर्च कर रहे हैं, मगर हम क्या करें हमारे पास कुछ है ही नहीं। अल्लाह के नबी अब क्या करें, हम पीछे नहीं रहना चाहते, हम भी इसी तरह आगे बढ़ना चाहते हैं। तो देखिए जज्बा था ना, कुछ था नहीं फिर भी अंदर जज्बा था। तो जब तक ये जज्बा नहीं होगा, चाहे अमीर हो चाहे गरीब हो, खर्च करने का, सदका करने का जज्बा हर मोमिन के लिए ज़रूरी। जब तक ये खर्च करने का जज्बा, ये सदका करने का जज्बा नहीं होगा, वो मोमिन नेक नहीं हो सकता। तो ये गरीब तरीन सहाबी थे, मगर इनके अंदर इतनी परेशानी इस चीज़ की आई कि हम खर्च नहीं कर पा रहे, कि ये अल्लाह के नबी के पास चले गए कि अल्लाह के नबी ये अमीर सहाबी खर्च कर रहे हैं, हम नहीं कर पा रहे, हम क्या करें। तो नबी अलैहिस्सलाम ने फरमाया कि मैं तुमको एक ऐसा अमल बनाता हूँ कि तुम इनके बराबर हो जाओगे, एक ऐसा अमल बताता हूँ। तो नबी अलैहिस्सलाम ने फरमाया कि तुम जो है वो 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 मरतबा अल्लाह अकबर पढ़ लो, तो तुम उनके बराबर हो जाओगे। अब ये सहाबी बड़े खुश हो गए कि चलो वो जो खर्च कर रहे हैं हम उनकी तरह खर्च तो नहीं कर सकते, चलो हम यही पढ़ लिया करेंगे। तो नबी अलैहिस्सलाम ने फरमा दिया कि हम उनके बराबर हो जाएंगे, तो उन्होंने ये पढ़ना शुरू कर दिया। अब ये जो अमीर सहाबी थे, इन्होंने देखा कि ये जो गुरबा है ये कोई एक्स्ट्रा चीज़ पढ़ते हैं, तो आहिस्ता आहिस्ता इन्होंने मालूम करना शुरू किया, तो इनको पता चल गया कि ये 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 34 मरतबा अल्लाह अकबर पढ़ते हैं। तो अब ये जो अमीर सहाबाए कराम थे उन्होंने भी ये पढ़ना शुरू कर दिया। अब ये जो गरीब सहाबा कराम थे इनको पता चला कि जी अमीर भी इन्होंने पढ़ना शुरू कर दिया, यानी अब ये सदका भी करते हैं, साथ साथ वो ये भी पढ़ रहे हैं जो नबी अलैहिस्सलाम ने पढ़ने के लिए बताया है। तो फिर इनको तशवीश हुई कि अब ये फिर हमसे आगे निकल गए होंगे, तो ये नबी अलैहिस्सलाम के फिर पास गए कि अल्लाह के नबी आपने जो हमें पढ़ने के लिए बताया था, ये जो अमीर सहाबा कराम अल्लाह के रास्ते में खर्च भी करते हैं और वो पढ़ते भी हैं जो हम पढ़ते हैं, तो अब ये फिर हमसे आगे निकल गए। तो नबी अलैहिस्सलाम ने फरमाया ज़ालिक फ़ज़लुल्लाह यूतीही मन यशा, ये तो अल्लाह का फजल है, अब जिसको चाहे उसको दे दे। तो पता चला कि सहाबा कराम के अंदर जज्बा ज़रूर था खर्च करने का, गरीब था या अमीर था। इसलिए हर मोमिन के दिल में खर्च करने का जज्बा होना चाहिए, तो अपनी इस्तेआत के मुताबिक खर्च करे, मदद करे दूसरे गरीबों की, अपने साथियों की। तो उस वक्त तक नेकी नहीं आ सकती जब तक के खर्च करने का जज्बा नहीं होगा, जब तक के इंसान खर्च नहीं करेगा। तो खर्च करने के बारे में चार चीजें पता होना जरूरी। पहली चीज कि खर्च करने से अल्लाह की रहमत जोश में आती है, खर्च करना जो है वो गुनाहों को धोने वाली चीज है। और दूसरी चीज ये कि जितनी इखलास के साथ खर्च किया जाएगा, जितना छुपा के सदका किया जाएगा, उतना ज्यादा अल्लाह के यहाँ मकबूल होगा। और तीसरी बात यह कि जब तक खर्च नहीं करेंगे तब तक नेकी आ नहीं सकती, इसलिए अमीर और गरीब खर्च करने में बराबर हैं, सबको खर्च करना पड़ेगा। हाँ अमीर है वो अपनी इस्तेआत के मुताबिक खर्च करे और गरीब जो है वो अपनी इस्तेआत के मुताबिक खर्च करे, मगर जज्बा होना ज़रूरी है। कई मरतबा इंसान थोड़ा खर्च करेगा मगर जज्बा ज़्यादा होगा, मोहब्बत अल्लाह की ज़्यादा होगी, ज़्यादा अल्लाह को राज़ी करना चाहता होगा, तो कम खर्च करना भी जो है वो ज़्यादा खर्च करने वाले से ज़्यादा अजर लेने वाला बनेगा। तो चार चीज़ें, एक ये कि खर्च करना जो है वो अल्लाह की रहमत को खींचता है, दूसरा ये कि जितने इखलास से खर्च करेंगे उतना ज़्यादा अजर मिलेगा, उतना कबूलियत होगी, और तीसरा ये कि खर्च जब तक इंसान नहीं करेगा तब तक नेक नहीं बन सकता। और चौथी चीज़ खर्च करने के बारे में ये है कि इंसान जब खर्च करता है तो उसके
माल को बढ़ा दिया जाता है। नबी अलैहिस्सलातु वस्सलाम ने फरमाया कि खर्च करना, सदका करना तुम्हारे माल को बढ़ा देता है। और इसी तरह कुरान पाक में आया कि अल्लाह ताला ने इरशाद फरमाया कि जब तुम खर्च करते हो तो अल्लाह ताला उसे 10 गुना बढ़ा के वापस करते हैं, और चाहें तो उससे भी ज़्यादा बढ़ा के वापस करें। तो इसलिए ये जो अल्लाह के रास्ते में खर्च करना होता है, ये इंसान के माल को कम नहीं करता, बल्कि इंसान के माल को बढ़ा देता है। चुनांचे हदीस पाक में आता है कि मूसा अलैहिस्सलाम के दौर में एक आदमी था, बड़ा तंग दस्त था, बड़ा ही गरीब था, परेशान हाल था, फाके खूब आते थे, 4-5 दिन तक खाने को कुछ नहीं मिलता, फिर थोड़ा सा खाने को मिलता, भूख भी ना उतरी होती और फिर फाके आ जाते, बड़ा परेशान था। एक दिन उनकी मूसा अलैहिस्सलाम से मुलाकात हो गई। मूसा अलैहिस्सलाम अपने काम से कहीं तशरीफ़ ले जा रहे थे और रास्ते में इस आदमी से मुलाकात हो गई, और इस आदमी ने कहा कि अल्लाह के नबी, मैं बहुत ही परेशान हूँ, तंग दस्त हूँ, आप अल्लाह से दुआ कर दीजिए कि अल्लाह ने मेरे मुकद्दर में जो रिस्क लिखा है वो सारा का सारा मुझे एक ही वक्त में मिल जाए, क्योंकि इतनी तंगी जो मैं बर्दाश्त करना हो, जो सारा का सारा मुझे मिल जाएगा तो चलो थोड़े दिन जो हैं वो मैं अच्छी तरह से गुजार लूँगा। ये इतने दिन तक फाके आते हैं, फिर भूख भी पूरी पूरी नहीं मुकम्मल होती तो फिर फाके आ जाते, तो इसकी वजह से मैं बहुत ही परेशान हूँ। तो मूसा अलैहिस्सलाम ने दुआ कर दी और जो उसके मुकद्दर में रिज़्क था सारा का सारा उसको एक ही वक्त में मिल गया। मूसा अलैहिस्सलाम ने देखा कि इतना रिज़्क है कि थोड़े दिन तक ये अच्छा खा पी लेगा, इसके बाद सब ख़त्म हो जाएगा। आप तशरीफ़ ले गए, काफ़ी दिन के सफ़र के बाद आपका फिर एक मरतबा उसी रास्ते से गुज़र हुआ। तो मूसा अलैहिस्सलाम ने सोचा कि मैं मालूम तो करूँ ना इस आदमी का क्या हाल है। चुनांचे आप इस आदमी से मिलने के लिए गए। मूसा अलैहिस्सलाम के जहन में था कि अब इसका रिस्क तो पूरा ख़त्म हो गया होगा या बहुत ही थोड़ा आखिरी रह गया होगा। आप जब इसके पास गए तो हैरानगी की इंतहा हो गई कि अल्लाह ताला ने इसको तो बहुत ही आसाइशों में रख दिया। ये गरीब सा आदमी, इसको घर भी मिल गया, इसको नौकर चाकर भी मिल गए, इसके पास रिस्क की बहुतात है, उसके पास माल है, इसके पास भेड़ बकरियां हैं। मूसा अलैहिस्सलाम भी हैरान किसका ये हाल, तो इतना गरीब था बेचारा, तंग दस्ती में इसने ये दुआ करवाई कि ये रिस्क सारा का सारा एक साथ ही मिल जाए, और इसका तो ये अजीब और गरीब हाल हुआ हुआ है, ये तो अमीर बंदा बन के ऐसे बैठा हुआ। तो इस परेशानी के आलम में अल्लाह ताला की तरफ मुतवज्जे हुए कि या अल्लाह, ये इसका क्या मामला है। अल्लाह ताला ने फरमाया कि ऐ मेरे प्यारे मूसा, इसको जब सारा का सारा रिस्क हमने एक साथ दे दिया तो इसने अपने रिस्क में से सदका करना शुरू कर दिया, कभी किसी को खिलाता कभी किसी को खिलाता, और सदका करने वाले के साथ तो हमारा वादा है कि उसके रिस्क को हम बढ़ा देते हैं। ये लोगों में सदका करता गया, हम इसके रिस्क को बढ़ाते गए, हत्ता कि इसका रिस्क बढ़ बढ़ के इस तरह बढ़ गया है कि अब आप देख रहे हैं कि इसके पास रिस्क की बहुतात है और माल ही माल है। तो पता चला कि सदका करने से रिस्क जो है वो बढ़ता है। तो जो शख्स ये 4 चीज़ें खर्च करने के बारे में, सदका करने के बारे में जान लेगा, वो सदका सही तरह से भी करेगा, सही नीयत से भी करेगा और सही जज्बे के साथ करेगा। और वो 4 चीज़ें यही हैं कि एक तो ये कि सदका जो है वो अल्लाह की रहमत को खींचता है, इंसान के गुनाहों को दूर करता है, गुनाहों की नहुसत को दूर करता है, और दूसरा ये कि जितने इखलास से सदका होगा उतना अजर वाला सदका होगा, और तीसरा ये इंसान जब सदका करता है, जब तक सदका नहीं करेगा तब तक नेक नहीं बन सकता, और चौथा ये है कि जब इंसान सदका करता है तो उसका रिस्क कम नहीं होता, उसका रिस्क बढ़ जाता है। तो सदका करने में ये डर नहीं होना चाहिए, تاہم اللہ تعالیٰ فرماتے ہیں آسانی کے لیے اللہ تعالیٰ نے فرما دیا کہ وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، یہ آپ سے پوچھتے ہیں کہ یہ کیا خرچ کریں، قُلِ الْعَفْوَ، ان کو کہیں بس وہ خرچ کریں جو آسانی سے کر سکتے ہیں، جو اپنے خرچے نکالنے کے بعد بچ جاتا ہے وہ خرچ کر دیں، اتنا آسانی سے خرچ کرنا چاہیں گے وہ ہی خرچ کر دیں۔ تو یہ جنرل رول اللہ تعالیٰ نے بتا دیا، مگر جو جتنا زیادہ خرچ کرے گا اتنا زیادہ اس کے مال میں برکت ہوگی، اتنا زیادہ اس کا مال اللہ تعالیٰ بڑھا دیں گے، یہ اللہ تعالیٰ نے وعدہ کیا ہے۔ اسی لیے کچھ صحابی تھے جو دیوانہ وار خرچ کرتے تھے، حضرت ابو بکر رضی اللہ عنہ، وہ اپنا سب کچھ لگا بیٹھے، اللہ تعالیٰ نے پھر بھی ان کو کسی کے ہاتھوں کسی کے سامنے ہاتھ پھیلانے سے محفوظ فرمایا، اللہ تعالیٰ نے ان کے رزق کو کم نہیں کیا بلکہ ان کے رزق کو بڑھا دیا، اور خرچ اتنا کرتے تھے کہ ان کے والد نے ایک مرتبہ ان کو کہا کہ ابو بکر سارا کا سارا نہیں خرچ کر دینا، کچھ گھر کے خرچوں کے لیے بھی بچا لینا۔ والد کی نظر تھوڑی سی کمزور تھی تو والد نے کہا بھائی لا کے مجھے دکھاؤ کیا بچایا ہے، تو بجائے اس کے کہ کچھ بچاتے، کچھ پتھر تھے ان پتھروں کو ایک پلیٹ پہ رکھ کے والد کے پاس لے گئے، ان کو اندازہ تھا کہ والد کی نظر اتنی تیز نہیں ہے، کمزور بہت ہو گئی ہے، والد نے پتھروں کو ہاتھ لگا کے یہ سمجھے کہ جی یہ سکے ہیں یہ کوائنز ہیں، اس نے کہا ہاں بس یہ ٹھیک ہے، حالانکہ انہوں نے سارا کا سارا جو مال تھا وہ خرچ کر دیا، صدقہ کر دیا۔ تو صحابہ کرام میں ایسے تھے جو سارا کا سارا صدقہ کر دیتے تھے، اللہ تعالیٰ پھر ان کو اور دے دیتے تھے۔ تو جو جتنا صدقہ کرتا ہے وہ اتنا زیادہ اللہ کی رحمتوں کے اندر آ جاتا ہے، رحمتوں کے سائے کے اندر آ جاتا ہے۔ اللہ تعالیٰ نے فرمایا وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، وہ آپ سے پوچھتے ہیں وہ کیا خرچ کریں، قُلِ الْعَفْوَ، فرمایا جو تمہارے خرچوں میں سے بچے وہ خرچ کر دو، كَذَلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ، اسی طرح اللہ تعالیٰ بیان کرتے ہیں اپنی آیات، لعلکم تتفکرون فی الدنیا والآخرہ، تاکہ تم فکر کرو سوچو اس دنیا اور آخرت کے معاملے میں۔ یہاں سے پھر ایک اور سوال جو صحابہ کرام اللہ تعالیٰ نبی علیہ الصلوۃ والسلام سے کرتے تھے، ویسألونک عن الیتامی، اور وہ آپ سے پوچھتے ہیں یتیموں کے بارے میں حکم، قل اصلاح لہم خیر، کہ ان کا کام سنوارنا یہ بہتر ہے، یہ آپ کہہ دیجئے۔ تو صحابہ کرام نے نبی علیہ الصلوۃ والسلام سے یہ سوال پوچھا کہ جی یتیموں کا کیا حکم ہے۔ اب یتیموں کا حکم اصل تو بڑا آبویس تھا کہ جی یتیموں کے ساتھ اچھا معاملہ کرنا ہے، یتیم جو ہے وہ بیچارہ والد سے محروم ہے تو اس کے ساتھ بھلائی کرنی ہے، مگر یہاں یہ سوال کیوں پوچھا گیا، اس کا ایک بیک گراؤنڈ ہے، اس کا ایک شان نزول ہے، اور وہ یہ تھا کہ ابتدا کے اندر یتیموں کے حق دینے میں اتنی احتیاط عربوں میں نہیں تھی، تو نبی علیہ الصلوۃ والسلام نے یہ وحی سنائی کہ یتیموں کا مال کھا جانا ایسے ہی ہے جیسے دوزخ کے انگاروں سے پیٹ بھرنا۔ تو صحابہ کرام جو ہیں وہ ڈر گئے یتیموں کے مال کو خرچ کرنے میں، حتیٰ کہ یتیموں کا جو مال ہوتا اس کا خرچ کرنا، اس کو استعمال کرنا ایسا ہے جیسے دوزخ کے انگارے۔ تو صحابہ کرام کی اتنی احتیاط ہو گئی کہ ان کا کھانا بھی اپنے ساتھ نہ بناتے، مثلاً اگر بھائی فوت ہو گیا تو بھائی کا بیٹا اور اپنا کھانا جو ہے وہ ساتھ نہیں بناتے کہ اس کا کھانا اسی کے پیسوں سے بنایا جائے، اور اگر اس کے پیسوں سے بنایا جا رہا ہے تو جو کھانا اس کا بنے گا وہ الگ بنے گا، ہمارا الگ بنے گا، کہ ایسا نہ ہو کہ ہم اس کے پیسوں میں سے کچھ کھا لیں۔ اب کئی مرتبہ جو ہے وہ کھانا پورا استعمال نہیں ہوا تو وہ کھانا سڑتا رہ جاتا تھا، کیونکہ یتیم کے مال میں سے صدقہ بھی نہیں کر سکتے تھے، تو یہ ایک مشقت ہو گئی تھی، اور گھر میں دو دو سسٹمز چل جاتے تھے۔ تو صحابہ اکرام نے نبی علیہ الصلوۃ والسلام سے یہ سوال کیا یتیموں کے بارے میں کہ جی ان کا کھانا پینا ہم ملا سکتے ہیں، ہم ان کے مال کو کھا نہیں رہے، ہم ان کی جو ہے وہ जायदाद को हड़प नहीं कर रहे, मगर अगर इनका माल बिल्कुल अलग अलग सेपरेट कर दें तो इसमें मुशक्कत है। ये सवाल असल में था। तो अल्लाह ताला ने इस सवाल का जवाब भी खुद इनायत फरमाया, और फरमाया वयसअलूनका अनिल यतामा, और वो आपसे पूछते हैं यतीमों का हुक्म, कुल इस्लाहुल्लहु खैर, कि उनका काम संवारना ये बेहतर है। और फिर आगे अल्लाह ताला ने इरशाद फरमाया व इन तुखालितूहुम, अगर उनका खर्च मिला लो, फ इख्वानुकुम, तो वो तो तुम्हारे भाई हैं, वल्लाहु यालमुल मुफसिदा मिनल मुस्लिही, और अल्लाह ताला मुफसिद खराबी करने वाले को और संवारने वाले को जानता है, भलाई करने वालों को यतीमों के साथ और यतीमों के साथ ज्यादती करने वाले दोनों को अल्लाह ताला जानता है। तो खाना पीना मिला लेने में अल्लाह ताला फरमाने कोई हर्ज नहीं है। वलौ शाअल्लाहु लअनतकुम, और अगर अल्लाह ताला चाहते तो तुम पर मुशक्कत डाल देते। इन्नल्लाह अजीज़ुन हकीम, बेशक अल्लाह बड़ा ज़बरदस्त और हिकमत वाला है। तो अल्लाह ताला ने इस मुबारक आयत के ज़रिए से यतीमों के बारे में ये फरमा दिया कि हाँ, यतीम का माल खाना दोजख के अंगारे खाने के बराबर है, यतीमों के साथ ज्यादती करना इस पे बड़ी वईद है, यतीमों के साथ अच्छाई करना, उनके साथ सदका देना, उनके साथ भलाई करना ये अच्छी बात है, मगर अल्लाह ताला ने मुशक्कत में मोमिन को नहीं डाला। कहा कि हाँ ठीक है, घर में यतीम बच्चे हैं तो खाना पीना मिला लो, कोई हर्ज नहीं है, थोड़ा बहुत ऊपर नीचे इस लिहाज से हो जाए तो कोई हर्ज नहीं है। हाँ, नीयत ही ये हो कि जी उनका माल ख़राब करना है, उनका माल ज़ाया करना है, या उन्हीं का माल इस्तेमाल करना है, तो फिर इसमें गुनाह है, फिर ये दोजख के अंगारे हैं। मगर इतनी मुशक्कत डालना कि घर में अगर यतीम बच्चे हैं और अब घर में दो दो सिस्टम चलेंगे खाने पीने के और सारा कुछ, तो उसके बारे में फरमाया कि नहीं, इतनी खलत मलत जो है इसकी इजाज़त है। व इन तो खालितुहुम फइख्वानुकुम, अगर तुम उनका खर्च मिला लो अपने साथ तो वो तुम्हारे भाई हैं, इतनी इजाज़त है, इतना भी ना डरो कि बिल्कुल सब कुछ अलग अलग हो जाए। बस हाँ, यतीम का माल ज़ाया नहीं करना, उसका माल हड़प नहीं करना, उसके माल को अपना माल नहीं समझना। तो यतीम के साथ भलाई करना जो है वो नेकियों में से ज़्यादा बड़ी नेकी है, और नबी अलैहिस्सलाम यतीमों के साथ ख़ास मोहब्बत फरमाते थे, ख़ास शफ़क़त फरमाते थे। रहमत दो जहान, ये गरीबों के साथ, मिसकीनों के साथ, यतीमों के साथ, उनके साथ मोहब्बत ज़्यादा करते थे, कि जिसका कोई नहीं, नबी अलैहिस्सलाम फरमाते उसका मैं हूँ। नशा पिलाकर गिराना तो सबको आता है, मज़ा तो जब है कि गिरते को थाम ले साकी। कि अच्छों के साथ, अमीरों के साथ, अच्छी एजुकेटेड लोगों के साथ, पढ़े लिखों के साथ तो सभी दोस्तियां करना चाहते हैं, सभी उनके साथ टाइम स्पेंड करना चाहते हैं, मगर अल्लाह के नबी की आदत मुबारक कि आप जो हैं वो गरीबों के साथ, मिसकीनों के साथ, नादारों के साथ, ज़ईफ़ों के साथ, बूढ़ों के साथ, यतीमों के साथ मोहब्बत का इज़हार फरमाया करते थे। ये आपकी मुबारक सुन्नत थी, ये आपकी शफ़क़त वाली तबीयत थी। चुनांचे ईद के दिन अपने घर से बाहर तशरीफ़ ले गए मस्जिद की तरफ जाने के लिए, और देखा कि बच्चे खेल रहे हैं, और एक बच्चा बहुत ही सैड, बहुत ही गमज़दा बैठा है। पूछा कि बच्चा आप नहीं खेल रहे, बाकी सारे खेल रहे हैं? तो कहने लगे कि मैं यतीम हूँ, ना मेरा माँ है, ना मेरी माँ है, ना मेरा बाप है। ये सारे बच्चे अभी घर में जाएंगे और नए कपड़े पहनेंगे और ईद की खुशियाँ मनाएंगे, मैं किसके साथ ईद की खुशियाँ मनाऊँ? नबी अलैहिस्सलाम ने उस बच्चे को अपने पास उठाया और लेके अपने घर में ले गए, और कहा कि तू मेरे साथ खुशियाँ मनाएगा, और आपने अपनी अहलिया मोहतरमा से कहा कि इसको तैयार करो और इसको कपड़े पहनाओ। चुनाचे नए कपड़े पहनाए गए, और नए कपड़े पहना के नबी अलैहिस्सलाम अब उसको तैयार किया और साथ ले गए, तो बड़ा खुश हो गया कि अल्लाह के नबी मुझे अपने साथ ले जा रहे हैं। बाकी सारे बच्चे भी देखने लगे कि वाह, इसकी तो ईद हो गई, वाकई आज इसकी ईद हो गई। तो रास्ते में जाते हुए नबी अलैहिस्सलाम ने पूछा कि जब तेरा वालिद जिंदा था तो ईद की नमाज़ पे तुझे किस तरह ले जाता था? اس نے کہا کہ میرا والد مجھے اپنے کندھے پہ بٹھا کے لے جاتا تھا، تو نبی علیہ الصلوۃ والسلام نے اس کو اٹھا کر اپنے کندھے پہ بٹھا لیا، اپنے مبارک کندھے پہ بٹھا لیا، کہا کہ اچھا میں بھی تجھے اسی طرح لے کے جاؤں گا۔ سارے حیران کہ دیکھو اس بچے کی کیا حالت ہے، اس کو اللہ نے کیا مقام دے دیا کہ اللہ کے محبوب اپنے مبارک کندھے پہ اس کو بٹھا کے لے جا رہے ہیں۔ حتیٰ کہ ایک بچے نے تو یہ بھی کہہ دیا، کاش میں بھی مدینہ کا یتیم ہوتا تو محبوب مجھے بھی اپنے کندھے پہ لے جاتے۔ ایسی شفقت کے ساتھ اس بچے کو مسجد میں لے گئے، اور بچہ مسجد میں جب گئے تو آپ ممبر پہ تشریف فرما ہوئے، تو وہ بچہ نیچے بیٹھا، تو آپ نے فرمایا کہ نہیں، تم نیچے نہیں بیٹھو گے، تم میرے ساتھ یہاں ممبر پہ بیٹھو گے۔ چنانچہ آپ نے اس یتیم بچے کو ممبر پہ اپنے ساتھ بٹھایا، اور بٹھا کر آپ نے اس کے سر پہ اپنا مبارک ہاتھ رکھا، اور ہاتھ رکھ کے فرمایا کہ لوگوں یہ جان لو کہ جس نے کسی یتیم بچے کے سر پر شفقت کا ہاتھ رکھا، اللہ تعالیٰ اس کے نامۂ اعمال میں اتنی نیکیاں لکھیں گے جتنے اس کے سر پہ بال ہوں گے، جتنے بالوں پہ ہاتھ رکھا ہوگا اتنی نیکیاں اللہ تعالیٰ اس کے نامۂ اعمال میں لکھ دیں گے۔ تو دین اسلام نے پسند کیا یتیموں کے ساتھ مہربانی والا معاملہ ہو، شفقت والا معاملہ ہو، نرمی والا معاملہ ہو۔ اسی لیے جو پچھلی آیت، تین آیت پہلے جو پوچھا گیا، وَيَسْأَلُونَكَ مَا أَنْفَقْتُ وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، اور آپ سے پوچھتے ہیں کہ کیا خرچ کریں، تو اس میں اللہ تعالیٰ نے جواب دیا کہ خرچ کریں اپنے والدین پر، قریبی رشتہ داروں پہ، اور یتیموں پہ۔ تو یتیموں پہ خرچ کرنا، مسکینوں پہ خرچ کرنا، یہ اللہ تعالیٰ کو پسند، اللہ کے محبوب کو بھی پسند۔ اس لیے یتیموں کے ساتھ نرمی کا معاملہ، شفقت کا معاملہ یہ بہت ضروری۔ تاہم اس سب کے باوجود یتیموں کے جو جائیداد ہے، یتیموں کا جو مال ہے، اس کی حفاظت کرنا بھی یہ نیکی کا کام ہے، مگر ان کے ساتھ اگر اپنا کھانا پینا ملا لیا جائے تو اس میں کوئی پریشانی کی بات نہیں ہے، کوئی اتنی بڑی وہ نہیں ہے، اگر نیت صحیح ہو۔ اللہ تعالیٰ فرماتے ہیں کہ اللہ تعالیٰ نیتوں کو جانتے ہیں، اس لیے فرمایا واللہ یعلم المفسد من المصلح، اللہ تعالیٰ خرابی کرنے والے اور سنوارنے والے دونوں کو جانتے ہیں۔ ولو شاء اللہ لعنتکم، اللہ تعالیٰ اگر چاہتے تو تم پر مشقت ڈال دیتے، ان اللہ عزیز الحکیم، بے شک اللہ تعالیٰ بڑے زبردست اور حکمت والے ہیں۔ یہاں آ کے ہماری آج کی کلاس مکمل ہوتی ہے، ایک مرتبہ پھر ترجمہ دیکھ لیجئے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ویسألونک ماذا ينفقون، اور وہ آپ سے پوچھتے ہیں کہ وہ کیا خرچ کریں، قل العفو، آپ کہہ دیجئے کہ جو بچے اپنے خرچ سے، کذلک یبین اللہ لکم الآیات، اسی طرح اللہ تعالیٰ بیان کرتے ہیں اپنی نشانیاں، لعلکم تتفکرون، تاکہ تم فکر کرو، فی الدنیا والآخرہ، دنیا اور آخرت کی باتوں میں، ویسألونک عن الیتامی، اور وہ تجھ سے پوچھتے ہیں یتیموں کا حکم، قل اصلاح لہم خیر، کہ ان کا کام سنوارنا یہ بہتر ہے، وَإِن تُخَالِطُوهُمْ فَإِخْوَانُكُمْ، اور اگر ان کا خرچ ملا لو تو وہ تمہارے بھائی ہیں، وَاللَّهُ يَعْلَمُ الْمُفْسِدَ مِنَ الْمُصْلِحِ، اور اللہ تعالیٰ جانتا ہے خرابی کرنے والے کو اور سنوارنے والے کو، وَلَوْ شَاءَ اللَّهُ، اور اگر اللہ تعالیٰ چاہتے، لَعَانَتَكُمْ، تو اللہ تعالیٰ تم پر مشقت ڈال دیتے، اِنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ، بے شک اللہ تعالیٰ بڑے زبردست اور حکمت والے ہیں۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔